यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म नवराज लम्साल। शुरूमा मुख्य समाचार। भारतले नेपाली भूभाग हुँदै लिपुलेक मानसरोवर जोड्ने सड़क उद्घाटन गरेकोमा सरकारद्वारा खेद व्यक्त। लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित महाकाली नदी पूर्वका सबै क्षेत्र नेपालको भएको परराष्ट्र मन्त्रालयद्वारा स्पष्ट। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्डद्वारा भारतीय कदमप्रति गम्भीर आपत्ति। नेपाली भूभाग अतिक्रमण भएको बारे संसदीय समितिहरूले आज सरकारसँग छलफल गर्ने। नेपालमा 7 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। यो सँगै संक्रमितको संख्या 109 पुग्यो। कोरोना महामारीको रोकथाम, नियन्त्रण र प्रतिकारलाई थप प्रभावकारी बनाउन सबैको इमान्दार प्रयास आवश्यक रहेकोमा उप प्रधानमन्त्री ईश्वर पोखरेलको जोड़। र विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 41 लाख नाग्यो। 2,80,000 भन्दा बढ़ीको मृत्यु। सरकारले भारतले नेपाली भूभाग हुँदै नेपालको लिपुलेक मानसरोवर जोड्ने सड़क उद्घाटन गरेकोमा खेद व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी सन् 1816 सुगोली सन्धि अनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित महाकाली नदी पूर्वका सबै क्षेत्रहरू नेपालको भएको स्पष्ट पारेको छ। सरकारले नेपालले सुगोली सन्धिको बेलादेखि नै ती क्षेत्रहरूको भोग चलन गर्दै आएको जनाउँदै नेपाली भूभागभित्र कुनै पनि गतिविधि सञ्चालन नगर्न भारत सरकारलाई सचेत गराएको छ। भारतले हिजो एकतर्फी रूपमा लिपुलेक मानसरोवर जोड्ने सड़क उद्घाटन गरेको थियो। त्यस सत्रमा उत्पन्न सीमा विवाद र असमझदारी बारे छलफलद्वारा टुंगो लगाउने प्रधानमन्त्री स्तरमा भएको समझदारी पनि पछिल्लो घटनाले उल्लंघन गरेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ। नेपाल सरकार ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्सामा आधारित भएर कूटनैतिक रूपमा सीमा विवादको समाधान खोज्न प्रतिबद्ध रहँदा रहँदै पनि भारतले चालेको एकतर्फी कदमप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि व्यक्त गरेको हो। विज्ञप्तिमा नेपालको जानकारी बिना सन् 2015 भारत र चीनले आपसी व्यापारिक मार्गका रूपमा लिपुलेकलाई समावेश गरेकोमा नेपाल सरकारले कड़ा असहमति जनाई कूटनीतिक नोट समेत जारी गरेको स्मरण गराइएको छ। विज्ञप्तिमा नेपाल र भारतबीच देखिएका सीमा लगायतका विवादहरूको समाधानका लागि दुवैतर्फ प्रबुद्ध व्यक्तिहरूको समूह बनाई पटक पटक आपसमा छलफल गरी प्रतिवेदन समेत तयार पारिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्नुको सट्टा यस्तो घटना हुनु दुःखद भएको औल्याइएको छ। त्यसै गरी सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेपाली भूभाग लिपुलेक हुँदै भारतले रिंग रोड निर्माण गरेकोमा गम्भीर आपत्ति जनाएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा विज्ञप्ति जारी गर्नुभई भारतको पछिल्लो कदमले नेपालको सार्वभौम सत्ताको अवमूल्यन गरेको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा ऐतिहासिक प्रमाणहरू तथा अन्य दस्तावेजमा उक्त क्षेत्र नेपालको भएको उल्लेख हुँदाहुँदै भारतले एकतर्फी रूपमा बलमिचाई गरेको उल्लेख गर्दै सीमा विवादलाई जटिल बनाउने खालका कुनै कदम नचाल्न भारतलाई सचेत गराइएको छ। अध्यक्ष द्वयको विज्ञप्तिमा सीमा विवादलाई वार्ता र संवादबाट टुंग्याउनु पर्नेमा पनि जोड़ दिएको छ। नेपाली भूमि लिपुलेख भएर भारतले मानसरोवर जाने सड़क निर्माण गरेपछि अवलम्बन गर्नुपर्ने नीति, कार्यक्रम तथा सरकारले अघि बढ़ाएका प्रयासबारे संसदीय समितिहरूले त्यस विषयमा आज सरकारसँग छलफल गर्दैछन्। यस क्रममा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज बिहान गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप कुमार ग्यावाली लगायत सरकारी अधिकारीसँग छलफल गर्ने भएका हुन्। दुवै समितिले सीमाबारे यसअघि नै सरकारलाई दिएका निर्देशन तथा सुझावबारे यस बैठकमा संयुक्त रूपमा छलफल र समीक्षा गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले नेपाली भूमिमा भारतले सड़क बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनु भएको छ। पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रमा सड़क बनाएकोमा आपत्ति प्रकट गर्दै तत्काल कदम चाल्न माग गर्नुभएको छ। प्रदेश नम्बर 5 का मुख्यमन्त्री शंकर पोखरेलले लिपुलेक, लिम्पियाधुरा सहितको सीमा समस्या समाधानका लागि ऐक्यबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत हिजो उहाँले लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकोले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताउनुभयो। नेपालमा हिजो थप 8 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 109 पुगेको छ। रिपोर्ट पोजिटिभ देखिएका 8 जना उदयपुर, कपिलवस्तु र पर्साका हुन्। उदयपुरको भुल्के निवासी 18, 45 र 56 वर्षीय महिला र कपिलवस्तुका 17 र 18 वर्षका दुई पुरूषसँगै पर्साको छपकैयाका 62 वर्षीय पुरूषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ 7 जनामा कोरोना पुष्टि भएको हो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्य कर्मीको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ। संक्रमित 109 जना मध्ये 78 पुरूष र 31 महिला छन्। संक्रमित मध्ये 31 जना निको भएर अस्पतालहरूबाट डिस्चार्ज भएका छन्। अहिले संक्रमित 78 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार प्रदेश 1 34, प्रदेश 2 31, बागमती प्रदेशमा 7, गण्डकी प्रदेशमा 2 र प्रदेश नम्बर 5 30 र सुदूरपश्चिम प्रदेशमा 5 जना संक्रमित छन्। आजसम्म पीसीआर विधिबाट 16,309 जनाको नमूना परीक्षण भएको र आरडीटी विधिबाट 55,930 जनाको नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार देशभर अहिले 14,592 क्वारेन्टाइनमा छन् भने उपत्यकामा 2 र बाहिर 141 गरेर 143 जना आइसोलेसनमा छन्। विश्वभर महामारीको रूपमा फैलिरहेको कोविड 19 संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैर आवासीय नेपाली 78 पुगेका छन्। गैर आवासीय नेपाली संघ एनआरएनए स्वास्थ्य समितिले संकलन गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी बेलायतमा 51 जनाको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या 15 पुगेको छ। समितिका अनुसार न्यूयोर्कमा 12, कोलोराडोमा 2 र भर्जिनियामा 1 जनाको मृत्यु भएको हो। यस्तै संयुक्त अरब इमिरेट्स यूएईमा 6 तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, बहराइन र स्वीडेनमा 1-1 जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डाक्टर संजीव सापकोटाले जानकारी दिनुभयो। कोविड 19 संकट व्यवस्थापन संचालन केन्द्र सीसीएमसीले सम्भावित बिरामीहरूको पहिचान गरी समयमा नै द्रुत स्वास्थ्य परामर्श लगायत थप उपचारको व्यवस्थालाई सहज बनाउने उद्देश्यले कोविड एनपीएप्स संचालनमा ल्याएको छ। उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले कोविड 19 महामारी रोकथाम नियन्त्रण र प्रत्येक कार्यका लागि छाउनीमा स्थापना गरिएको सीसीएमसीमा हिजो एप्सको शुभारम्भ गर्नुभएको हो। त्यस अवसरमा उप प्रधानमन्त्री पोखरेलले महामारी रोकथाम नियन्त्रण र प्रतिकारलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यतर्फ सबैको इमान्दार प्रयास आवश्यक रहेकोमा जोड़ दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव नारायण प्रसाद भिडारीले कोविड 19 सम्बन्धी जानकारी र सूचना एकीकृत रूपमा प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले तयार गरेको एप्सको दुरूपयोग नहोस् भन्नेमा सतर्क हुन आवश्यक रहेको बताउनुभयो। मोबाइलमा डाउनलोड गरी प्रयोग गर्न सकिने सो एप्सबाट कोविड 19 रोगको लक्षण, संक्रमणबाट जोगिन अपनाउनु पर्ने सतर्कता, स्वास्थ्य परीक्षण लगायतका विषयमा विस्तृत जानकारी प्राप्त हुनेछ। प्रयोग गर्ने व्यक्तिहरूलाई सोधिएको प्रश्नहरूको आधारमा प्राप्त उत्तरको मूल्यांकन गरी प्रयोगकर्तालाई ग्रीन, येलो र रेड गरी 3 श्रेणीमा विभाजन गरी आवश्यकता अनुसार पत्ता लगाउन सक्ने व्यवस्था एप्समा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले नेपालको राष्ट्रियता प्रवर्धन गर्न हिमाल पहाड़ तराईका सबै वर्ग र समुदायको योगदान र भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। नेपाली सेनाको 12 को जितपुरमा नेपालको एकीकरण अभियानमा मधेसवासी नेपालीहरूको योगदान झल्काउने गरी निर्माण गर्न लागि एकीकरण स्मृति उद्यानको आज हिजो एक समारोहका बीच शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री राउतले नेपाली सेनाले हिमाल पहाड़ तराई जोड्ने भावनाका साथ पार्क निर्माण गर्न लागेको हुँदा प्रदेश सरकारले यसमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। पार्कमा प्रदेश नम्बर 2 का 8 जिल्लाका ऐतिहासिक वस्तुहरूको संग्रहालय सहितको प्रदर्शनी हल समेत निर्माण गर्न लागि जानकारी दिनुभयो। शिलान्यास कार्यक्रममा कोरोना संक्रमणलाई दृष्टिगत गर्दै सामाजिक दूरी कायम गरिएको थियो। नेपाल बार एसोसिएशनले मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न कूटनीतिक लगायतका जुनसुकै उपयुक्त कदम चाल्न सरकारसँग माग गरेको छ। बारका महासचिव लीलामणि पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा खुला सीमानालाई व्यवस्थित गरी सामरिक महत्वका स्थानमा सुरक्षा एकाई खड़ा गरी सीमा सुरक्षालाई विशेष ध्यान दिनुका साथै नेपालका सीमा नाका जोड़िएका स्थानमा अतिक्रमणका कार्य तत्काल रोकी नेपालको सार्वभौमसत्ता, अविभाज्य अखण्डता र स्वतन्त्रताको सम्मान गर्न भारतसँग पनि माग गरेको छ। नेपालबाट सुन्दै हुनुहुन्छ 9 बजेको समाचार। अब एकैछिन विज्ञापन।
के हो भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि बाँकी समाचार। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोना विरूद्धको लड़ाईमा चिकित्सकको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। हिजो कर्णाली प्रदेश अस्पतालमा चिकित्सकसँग अन्तर्क्रिया गर्नुहुँदै मुख्यमन्त्री शाहीले चिकित्सकहरूको भूमिकाबाट नै कोरोना विरूद्धको लड़ाई जित्न सकिने बताउनुभयो। प्रदेश सरकार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत आम नागरिकको उच्च सावधानी सहितको भूमिकाले कोरोना भाइरस विरूद्धको लड़ाईमा हालसम्म जीत हासिल भइरहेको जनाउँदै मुख्यमन्त्री शाहीले आगामी चुनौती समाधानका लागि उच्च मनोबल बनाएर काम गर्न चिकित्सकलाई निर्देशन दिनुभयो। चिकित्सकको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री शाहीले उनीहरूका लागि प्रदेश सरकार गम्भीर रहेकोले चिकित्सकलाई निराश हुन नदिन व्यक्तिगत सुरक्षा सामग्री र प्रोत्साहन भत्ताको व्यवस्थापन गरिएको विश्वास दिलाउनुभयो। भारतको सीमानामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन वातावरण बनाउनु पर्ने लगायतका विभिन्न माग राख्दै हिजो नेपाली कांग्रेसले सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धरना दिएको छ। प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डाक्टर रणबहादुर रावलको नेतृत्वको कांग्रेस प्रदेशसभा सदस्यले अल्पत्र नेपालीलाई नेपाल ल्याउनुपर्ने, लिपुलेखमा भारतीय पक्षले एकलौटी तरिकाले सड़क बनाउन रोक्नुपर्ने, कोरोनाको परीक्षण राम्रोसँग जाँच गर्नुपर्ने लगायतका माग राख्दै मुख्यमन्त्री कार्यालयमा धरना दिएको नेपाली कांग्रेसले जनाएको छ। कोरोना संक्रमणको उच्च जोखिममा रहेको कैलालीमा लकडाउन प्रभावकारी बनाउँदै सीमा नाकामा थप कड़ाई गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकपछि नेपाल भारत सीमा नाकामा थप कड़ाई गरिएको र बन्दाबन्दीलाई प्रभावकारी बनाइएको कैलालीका प्रमुख जिल्लाधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो। उहाँले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यलाई चुस्त दुरूस्त बनाउनका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी, सरकारवाला सम्मिलित वड़ा तहको निगरानी समूह गठन गरी सामूहिक रूपमा अघि बढ़ाउने तयारी भएको बताउनुभयो। यस्तै सीमावर्ती भारतीय शहरको क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई स्वदेश ल्याउने विषयमा सरकार समक्ष अनुरोध गरिएको स्थानीय प्रशासनले जनाएको छ। झापाको काँकडभिट्टा स्थित पूर्वी नाका हिजोदेखि खुला भएको छ। गत चैत्र 26 गतेदेखि भारतको पश्चिम बंगाल प्रान्तीय सरकारले एकतर्फी रूपमा सीमावर्ती पानी ट्याङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयात निर्यात ठप्प भएको थियो। यो नाका एक महिनापछि खुलेको हो। मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट हिजो 30 मालवाहक गाड़ी नेपाल भित्रिएको बताउनुभयो। उहाँको अनुसार सीमावर्ती पानी ट्याङ्की स्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको छ। कोविड 19 संक्रमण फैलिन थालेको जनाउँदै भारतको पश्चिम बंगाल सरकारले एकतर्फी रूपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक माल सामानको आयात रोकिएको थियो। कोलकाता, बन्दरगाह र सिलगढ़ीमा नेपाली सामान रोकिएको थियो। झापामा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्दै पसलहरू 4 घण्टा खुला गर्ने निर्णय गरेको छ। बैठकले खाद्यान्न, मल, बिउ बिजन, हार्डवेयर, इटा बिक्री केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटर पार्ट्स लगायतका पसल बिहान 8 देखि दिउँसो 12 बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ। खाद्यान्न र तरकारीको पसल बिहान 8 देखि 11 बजेसम्म सञ्चालन गर्न अनुमति दिएको छ। सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने 4 चिनिया नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ। महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल गेवालीले उनीहरूलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिनुभयो। अस्ति लकडाउनका समयमा निषेधित क्षेत्रको उल्लंघन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। परिसरका अनुसार पक्राउ परेका 4 जनालाई प्रहरीले नियन्त्रणमा राखेको छ भने अन्यलाई छाड़िदिएको छ। त्यसक्रममा डीएसपी सहित 5 जना प्रहरी र 5 जना चिनिया नागरिक घाइते भएका थिए। सुर्खेतको हरिया स्थित रेणुपालको रिपिटर टावर मरमत परीक्षण प्रसारण शुरू भएको छ। गत बिहिबार वर्षासँगै आएको हावाहुरीले रेड नेपाल र नेपाल टेलिभिजनको टावर ढालेपछि अवरूद्ध एफएम 100 MHz प्रसारण हिजो मरमतपछि सुचारू भएको हो। हावाहुरीले क्षतिग्रस्त बनेको रिपिटर टावर पुननिर्माण गर्न केही समय लागे पनि प्राविधिकहरूको अथक प्रयासबाट हिजो साँझ 5 बजेदेखि परीक्षण प्रसारण शुरू गरेको रेड नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख जानकी शरण शाहले जानकारी दिनुभयो। नुवाकोटका डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो पक्राउ गरेको छ। अख्तियारको टोलीले कार्यालय परिसरबाट 1 लाख रूपियाँ घुससहित उनलाई पक्राउ गरेको हो। अभियुक्तलाई पक्राउ गरी आवश्यक कार्यवाहीका लागि काठमाडौँ ल्याइएको अख्तियारले जनाएको छ। सुरेगरी गाउँपालिका 5 नयाँ पुलमा रहेको ढुङ्गा खानी सञ्चालनको लागि सेवाग्राहीसँग कार्यालय प्रमुख प्रसादले घुस लिएको अभियोग छ। नेपालको प्रादेशिक प्रसारण केन्द्र धनकुटामा कार्यरत कार्यालय सहयोगी खड्गबहादुर खड्काको हिजो बिहान निधन भएको छ। मुटु सम्बन्धी रोगबाट ग्रसित खड्काको 54 वर्षको उमेरमा हिजो बिहान निधन भएको रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्र धनकुटाका प्रमुख तिलकराम चौधरीले जानकारी दिनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले कार्यालय सहयोगी खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। अछामबाट हेलिकप्टर मार्फत उद्धार गरी नेपालगंज रेफर गरिएकी सुत्केरी देउमा साउदको मृत्यु भएको छ। थप उपचारको लागि कोहलपुर मेडिकल कलेज ल्याइएकोमा उनको शल्यक्रिया हुन नपाउँदै ज्यान गएको उनका श्रीमान मानबहादुर साउदले बताउनु भएको छ। अत्यधिक रक्तस्राव भएपछि सुत्केरी भएको 25 दिनपछि रामारोशन गाउँपालिका भट्टा काटियाकी 24 वर्षीय देउमा साउदको हेलिकप्टर मार्फत उद्धार गरी कोहलपुर ल्याइएको थियो। अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको पश्चिमी राज्य गुजरातमा लकडाउनको विरोधमा हजारौंको संख्यामा सड़कमा उत्रेका मजदूरहरूले प्रहरीमाथि हिजो पनि दोस्रो दिन ढुंगामुढा गरेका छन्। गुजरातको अहमदाबाद र सुरत जस्ता औद्योगिक शहरहरूमा लकडाउन अवलम्बन गर्न खटिएका सशस्त्र प्रहरीमाथि मजदूरले हातपात र ढुंगामुढा गरेका त्यहाँका संचार माध्यमहरूले जनाएका छन्। धेरैजसो मजदूरहरू बिहार र उत्तर प्रदेश लगायतका उत्तर भारतीय प्रदेशका रहेका र पैसा र कामको अभाव भएपछि आफूहरूलाई कि घर फर्काउनुपर्ने अथवा लकडाउन खोल्नुपर्ने माग राखेर विरोधमा उत्रेका प्रहरीले जनाएको छ। अफगानिस्तानमा कोरोना भाइरसका महामारीका बीच भएको राहत वितरणमा असन्तुष्टि प्रकट गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा 6 जनाको मृत्यु भएको छ। राहत वितरणमा गरीब तथा असहायलाई सहयोग नपुगेको भन्दै अफगानिस्तानले घोर राज्यको राजधानीमा प्रदर्शनकारी जम्मा भएका थिए। यसै गरी अन्य 9 जना सर्वसाधारण र 10 जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण हालसम्म 2,80,432 जनाको मृत्यु भएको छ। 41,788 जना संक्रमित भएका छन्। संक्रमणपछि निको हुनेको संख्या 14,41,478 रहेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढ़ी धेरै अमेरिकामा 80,336 जनाको मृत्यु भएको छ। अमेरिकामा पछिल्लो 24 घण्टामा 1,421 जनाको ज्यान गएको छ। मौसम। आज देशका पश्चिमी भागका साथै पूर्वी तथा मध्य पहाड़ी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली रही पश्चिम भागका केही स्थानमा साथै पूर्वी तथा मध्य भागका 1-2 स्थानमा मेघगर्जन चट्याङ असिनार हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.9 डिग्री सेल्सियस न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस अहिले बिहानको सापेक्ष आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसको बीच रहने अनुमान छ। नेपालबाट सुन्दै हुनुहुन्छ बिहान 9 बजेको समाचार। अब अन्तमा मुख्य समाचार फेरि एकपटक। भारतले नेपाली भूभाग हुँदै लिपुलेक मानसरोवर जोड्ने सड़क उद्घाटन गरेकोमा सरकारद्वारा खेद व्यक्त। लिम्पियाधुरा लिपुलेक र कालापानी सहित महाकाली नदी पूर्वका सबै क्षेत्र नेपालको भएको परराष्ट्र मन्त्रालयद्वारा स्पष्ट। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा भारतीय कदमप्रति गम्भीर आपत्ति। नेपाली भूभाग अतिक्रमण भएको बारे संसदीय समितिहरूले आज सरकारसँग छलफल गर्दै। नेपालमा 7 जनामा कोरोना भाइरस संक्रमणको पुष्टि। यो सँगै संक्रमितको संख्या 109 पुग्यो। कोरोना महामारीको रोकथाम नियन्त्रण र प्रतिकारलाई थप प्रभावकारी बनाउन सबैको इमानदार प्रयास आवश्यक रहेकोमा उप प्रधानमन्त्री ईश्वर पोखरेलको जोड़। र विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 41 लाख नाग्यो। 2,80,000 भन्दा बढ़ीको मृत्यु। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकिएको छ। अब समाचारको अर्को बुलेटिन 11 बजे हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।